डोंट बी सैड सीरीज शुरू की थी और आज अल्लाह ताला हमें उसके बाज़ाब्ता कह लीजिए एक लास्ट स्टेप पे लेके जा रहा है। लेकिन ये सिलसिला कभी ख़त्म नहीं होगा, एक वक्त आएगा कि हम एक से एक और से और चीज़ें इस मौजू पे सीखते रहेंगे। ये दुआ कीजिए कि जो कुछ सीखा अल्लाह ताला उसको हमारे लिए और मखलूक के लिए नफ़ा मंद बना दे, क्योंकि नफ़ा मंद वही है जो लोगों को फ़ायदा दे और फिर बाकी भी रहे। हम सब अपनी ज़िंदगी में जितना ज़्यादा अपने आप को नफ़ा देंगे उतना ही ज़्यादा अल्लाह ताला हमें बाकी रखेगा अच्छी चीज़ों में। दुनिया में इंसान का जिक्र खैर होता है लेकिन आखिरत में फिर वो सदक़ा जारिया की सूरत में बाकियातु सालेहात में ढल जाता है। और छोटी सी ज़िंदगी है, इसमें कुछ करके जाएंगे, किसी को नफ़ा देंगे तो उम्मीद की जाएगी कि अल्लाह ताला हमें कल वहाँ भी खैर और आफियत में रखेगा। अल्लाह ताला से दुआ के साथ शुरू करते हैं अपने डोंट बी सैड के लास्ट डे को। नहमदुहु व नुसल्ली अला रसूलिल करीम अम्मा बादु, फाऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम। रब्बिश्रहली सदरी व यस्सिरली अमरी वाहलुल उक़दता मिन लिसानी यफ़क़हु क़ौली। रब्बी यस्सिर व ला तुस्सिर व तम्मिम बिल खैर। ला तहज़न डोंट बी सैड, आज इसका आखिरी दिन हमारे सामने है। पूरी सीरीज में अल्लाह ताला ने हमें मौका दिया कि हर दिन कुरान पाक की एक आयत को हमने बुनियाद बनाकर कोई ना कोई बात सीखी, कि जिससे पता क्या चला कि आपकी मेरी ज़िंदगी में अगर कोई ऐसी सिचुएशन पेश हो जाए जो अपने दौर में अंबिया कराम को पेश आई या उसके बाद अंबिया में से हज़रत मूसा अलैहिस्सलाम की वालदा से मुतल्लिक तकरीबन 3 आयात हमने पढ़ी, तो इन सारी चीज़ों में उनको क्या नसीहत थी और उन्होंने इस नसीहत पे कैसे गौर किया और अमल किया। तो यही एक छोटी सी गाइडलाइन थी सोच के साथ कि आज सिर्फ हमने कुरान पाक में से गम की बातें ली हैं इस टॉपिक के नाते से, तो वो दिन भी जल्दी से आएगा कि जब इंशाल्लाह अल्लाह ताला की तौफीक के साथ हम कुरान पाक की पूरी आयात सीखेंगे इस उम्मीद के साथ और इस शौक के साथ कि हम जब भी कभी किसी सिचुएशन में घिर जाएं, जब भी हमारे साथ कोई मामला हो जाए तो हम उस पे गौर व फिक्र करें और हमें बगैर किसी से मशवरा लिए या किसी की मदद चाहे कुरान पाक से ही मदद मिल जाए। तो आज की जो आयत है बहुत ही खूबसूरत आयत है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से मुतल्लिक आयत है। आपके घराने से बहुत सारी खैर मिली इंसानियत को। ये वो बाबरकत घराना था कि जिसमें ना सोफे थे, ना पलंग थे, ना कुर्सियाँ थी, ना दुनिया की आसाइशें थी, लेकिन जिस घर से कुरान उठता है वो घर और घर वाले बरकत वाले हो जाते हैं। अल्लाह के नबी की अजवाज आप ही के मिजाज से मुतल्लिक थी, क्योंकि अल्लाह ने तो खुद फरमा दिया कि तय्यबात लित्तय्यिबीन और इसी तरह से आगे। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ने बहुत प्यारी बीवियाँ दी थी, उन्होंने दुख सुख में आपका साथ दिया। एक अच्छी मुसलमान औरत जैसी होनी चाहिए वैसी ही वो थी, और तंगी तोशी में गुजर किया। दो दो महीने तक घर में अगर चूल्हा नहीं जला तो उन्होंने शिकवा नहीं किया और ना कोई गिले थे उनके। लेकिन जब खैबर की फतह हुई और इसी तरह की कुछ और फतूहात के जिसमें उम्मत मुस्लिमा की अमूमी हालत सुधरने लगी, कह लीजिए कि लॉकडाउन के असरात ख़त्म होने लगे, तो बहुत सारा माल गनीमत मुसलमानों के घरों में आने लगा। उस वक़्त फिर इन अजवाज ने भी ये मुतालबा कर दिया कि अब हमारा भी तो चूल्हा जले। देखिए कोई गैर मसनून मुतालबा नहीं था, कोई उन्होंने शॉपिंग करने के लिए महंगी दुकानों का इंतखाब नहीं किया था, हीरे मोतियों की कोई ख्वाहिश नहीं की थी, सिर्फ ये था कि चूल्हा चलता रहे। और आप सब जानते हैं कि घर में अगर औरत खाना बनाती है तो किसके लिए बनाती है? अपने लिए नहीं बनाती, शौहर के लिए बनाती है। शौहर घर ना हो तो कुछ बनाने को दिल करता है? अपने दिल पे हाथ रख के पूछिए। सारी फ्रिज खाली ही तब होती है जब शौहर कुछ दिन के लिए कहीं गए हों। फिर आहिस्ता आहिस्ता बच्चों की कुछ फरमाइशें मिलने लग जाती हैं साथ ही साथ, लेकिन अल्लाह के नबी की अजवाज अपने ही शौहर के लिए कुछ मुतालबा करती हैं जो एक आम औरत का अपने शौहर से मुतालबा होता تو بالکل اس کا حق تھا، بلکہ شوہر تو مکلف ہے، کیونکہ ہر مرد اپنی بیوی پر قوام بنا دیا گیا کہ وہ اس کے کھانے پینے کا انتظام کرے۔ لیکن یہاں بات صرف شوہر کی نہیں تھی، یہاں بات ایک ایسے شوہر کی تھی جو نبی اور رسول بھی ہیں۔ تو یاد رکھیے، جن کے رتبے ہیں سوا، ان کی مشکلیں ہیں سوا، اللہ تعالیٰ جب بھی کسی کو کسی بڑے کام کے لیے چنتا ہے تو اس وقت اللہ سبحانہ تعالیٰ یہ چاہتا ہے کہ پھر اس کا کام اور اس کی بات بھی دوسروں سے مختلف ہو۔ تو لہٰذا آپ نے جب یہ دیکھا کہ یہ دوسروں کی دیکھا دیکھی مجھ سے کچھ کہنے لگ گئی ہیں، تو آپ نے ان سے ایلا کر لیا ایک مہینے کا کہہ کر کہ آپ نے یہ مطالبہ کیا ہے تو ٹھیک ہے، پھر آپ کو اگر دنیا کی رونق اور دنیا کے کھانے پانی اور ایسی ہی چیزیں چاہیے تو پھر ایسا کرتے ہیں کہ ہم آپ کو دیتے ہیں اور آپ لے کے رخصت ہو جائیے، اور اگر آپ کو میرے ساتھ رہنا ہے، یعنی ایک سچے مومن مرد کے ساتھ رہنے والی بیوی کو قدم قدم پہ قربانیاں دینی پڑتی ہیں، اور وہ پھر ایسے وقت میں اسی بات کا تقاضا کرتا ہے جو کہ یہاں اللہ کے نبی صلی اللہ علیہ وسلم کے اس واقعے کے اندر تھا۔ سورۃ الاحزاب 51 میں اللہ تعالیٰ نے اس کو بہت ہی پیارے انداز سے بیان کر دیا، ترجی من تشاء منہن منہن وتؤوی الیک من تشاء ومن ابتغیت ممن ازلت فلا جناح علیک ذالک ادنا ان تقر اعینہن ولا یحزن وَيَرْضَيْنَ بِمَا آتَيْتَهُنَّ كُلُّهُنَّ وَاللَّهُ يَعْلَمُ مَا فِي قُلُوبِكُمْ وَكَانَ اللَّهُ عَلِيمًا حَلِيمًا۔ آپ کو اختیار دیا جاتا ہے کہ اپنی بیویوں میں سے جس کو چاہیں اپنے سے الگ رکھیے، اور جسے چاہیں اپنے ساتھ رکھیے، اور جسے چاہیں الگ رکھنے کے بعد اپنے پاس بلا لیں۔ اس معاملے میں آپ پر کوئی مذائقہ نہیں، اس طرح زیادہ توقع کی جاتی ہے کہ ان کی آنکھیں ٹھنڈی رہیں گی، وہ رنجیدہ خاطر نہ ہوں گے، اور جو کچھ بھی آپ ان کو دیں گے اس پر وہ سب راضی رہیں گی۔ اللہ تعالیٰ جانتا ہے جو کچھ تم لوگوں کے دلوں میں ہے، اور اللہ تعالیٰ علیم اور حلیم ہے۔ سبحان اللہ، کیا خوبصورت نقطہ ہے اس میں آپ کے میرے لیے۔ نبی کو تو اختیار دے دیا کہ رکھنا ہے تو رکھ لیں، جس کو چھوڑنا ہے تو چھوڑ دیں۔ آپ نے اپنی بیویوں کو بھی چوائس دے دی، لیکن سب سے پہلے تو عائشہ صدیقہ ہی بول اٹھی کہ میں آپ کے بارے میں سوچوں گی بھی نہیں، کہا کسی سے مشورہ بھی کر لینا، کہا کیا میں آپ کے معاملے میں کسی سے مشورہ کروں، میں آپ ہی کے ساتھ رہوں گی، مجھے دنیا اور آخرت میں اللہ اور اس کا رسول ہی چاہیے۔ یہ نیک بیویاں تھیں، اور یہی جملہ پھر باقی سب نے بھی کہا۔ آج کون سا مرد ہے جو یہ دعویٰ کر سکے کہ میری بیوی مجھے چھوڑ کر کہیں اور نہیں جائے گی؟ بہت ہزاروں لاکھوں کروڑوں خرچ کر دیتے ہیں مرد بیوی بچوں پہ، پھر بھی بعض دفعہ بیویوں کا مزاج سیدھا نہیں ہوتا، الا ماشاء اللہ۔ لیکن ایک نیک مومن کے ساتھ رہنا، ایک متقی کے ساتھ رہنا، ایک پرہیزگار کے ساتھ رہنا، اور پھر اس کو اس وقت میں اس بات کا احساس دلا دینا کہ تمہاری نیکی وہ بڑی دولت ہے جس کو پانے کے بعد مجھے تم سے دنیا کی کوئی دولت نہیں چاہیے، یہ اتنی بڑی بات ہوتی ہے کہ جس بیوی کو سمجھ آ جاتی ہے وہ پھر متقی اور مومن کے ساتھ رہنے کو پسند کرتی ہے، اس دولت کے ساتھ کہ جو اس کے پاس ایمان کی دولت، تقویٰ کی دولت ہوتی ہے، اس کو چھوڑ کر دنیا کی کوٹھیاں، محل، بنگلے نہیں چاہیے۔ تو یہاں یہی بات کر دی اللہ کے نبی کی ازواج کے ناطے سے کہ ایسی عورتیں، ان کی آنکھیں بھی ٹھنڈی ہوں گی اور وہ رنجیدہ نہ ہوں گی۔ تو آپ کے میرے لیے اس میں ایک سائٹ کا نقطہ ہے، جس کو سمجھ گئے تو آج کے بعد اپنے شوہروں سے ہمارے شکوے ختم ہوں گے۔ جیسی تنگی ترشی میں رکھتے ہیں قبول کیجیے۔ ازواج مطہرات کا یہ واقعہ ہمارے سامنے لا کر اللہ نے بتا دیا کہ لوگوں کو اگر حقیقت میں اللہ کا دین پیارا ہے، تقویٰ پیارا ہے، تو پھر روکھی سوکھی تو کھانی پڑے تو خوش ہو جائیے۔ آپ دیکھیے، جب ہم اپنی بچیوں کے رشتے کرتے ہیں نا، اس وقت بھی اس آیت کو یاد رکھیے گا، کیونکہ جب بیویاں، اور کہہ لیجئے کہ آپ کی بیٹیاں جو کل کسی کی بیوی بننے والی ہیں، اگر اس کے اندر صبر نہیں ہوگا، اور آگے بلکہ انہی آیات میں مسلمات، مومنات سے لے کے قانتات، اور کیا کیا خوبیاں ہیں ایمان والی عورتوں کی۔ جب بیٹیوں میں یہ ساری خوبیاں ہوتی ہیں تو پھر وہ مرد سے بہت زیادہ تقاضے نہیں کرتی۔ آج چھوٹی چھوٹی بات پہ گھر کیوں ٹوٹتے ہیں؟ اور میں کہہ سکتی ہوں آج بھی پرانے ادوار کی طرح 80-90% وجہ مال ہے۔ خرچہ نہیں ملتا، گھر پورا نہیں چلتا، مال نہیں دیتے، یہ نہیں وہ نہیں۔ تو جب آپ ان واقعات کو اور ان آیات کو خود بھی سیکھتے ہیں اور اپنی بیٹیوں سے بھی شیئر کرتے ہیں تو امید کی جاتی ہے کہ گھر نہیں ٹوٹیں گے۔ بالکل یہاں یہ بات کر کے آپ نے میں نے بھی لینا ہے۔ سوچئے، کیا میرے ڈپریشن کی وجہ شوہر تو نہیں ہے؟ کیا میں ڈپریس تو نہیں رہتی کہ میرے شوہر ایسے میرے ویسے؟ تو آج کی اس آیت میں ہر اس بیوی کے لیے سبق ہے جو اپنے شوہر کی کسی بات کو بنیاد بنا کر ڈپریشن میں چلی جاتی تو آج ڈپریشن اے ٹو زی کے آخری دن اس بات کا خود سے اقرار کر لے، وعدہ کر لے کہ میری نظریں میرے رب پہ ہیں، میرے ماں باپ نے جو میرے لیے چنا وہ سب سے بہترین ہے، میں کوئی مطالبے نہیں کروں گی، میں کسی قسم کی کوئی بات کر کے ان کو اپنے سے ناراض اور پریشان نہیں کروں گی۔ آپ دیکھیے کہ جس کی نظر میں جو چیز بڑی ہوتی ہے نا وہ اسی چیز کو دولت سمجھتا ہے۔ اللہ تعالیٰ سے دعا ہے کہ یہ سبق سب کو یاد رہے اور ہم ان چیزوں سے بہترین فائدہ اٹھا سکیں۔ چلیے پچھلی نشست کے جو ٹاپک تھے ان کو دہرا لیتے ہیں۔ برے سے برے احتمال کی توقع کیجیے، یعنی اینی تھنگ کین ہیپن ٹو اینی ون۔ آپ دیکھیے، آپ بہت اچھا سوچ کے رشتہ کرتے ہیں، شادی کے اگلے ہی مہینے حادثہ ہوتا ہے، مرد کی ٹانگ فریکچر ہو جاتی ہے، اللہ نہ کرے کسی کے ساتھ ایسا ہو، لیکن اللہ اکبر کبیرہ اگر کبھی ایسا ہو تو آپ دیکھیں گے کہ ایسے وقت میں کہ میں کس بھول بھلائی میں تھی۔ تو قرآن حقیقت میں اسی طرح سے ہماری زندگیوں کو سجا دیتا ہے، سنوار دیتا ہے۔ تو بری سے بری چیز ہو سکتی ہے، ماں باپ تو پوری کوشش کرتے ہیں بہترین ڈھونڈنے کی، لیکن بہترین نہیں ملتا اور مل کے چھن جاتا ہے تو توقع رکھیے کہ کچھ بھی ہو سکتا ہے۔ یہ دنیا جنت نہیں ہے، اس جنت کو پانے کے لیے اس دنیا کے ہر سخت، سرد، گرم، نرم کو قبول کرنا پڑے گا۔ پھر دوسرا ٹاپک تھا عافیت کے ساتھ روزی روٹی ملے، پھر دنیا کو سلام، یعنی اس دنیا میں ہمیں بس عافیت چاہیے۔ اللہم انی اسألک العفو والعافیت، اے اللہ عفو بھی چاہیے، عافیت بھی چاہیے، فی الدنیا والآخرہ، بس۔ اور پھر باقی دنیا جو کر رہی ہے کرتی رہے، ہم خوش ہیں۔ جس نے یہ سبق پڑھ لیا اس کے لیے آپ دیکھیں گے کہ زندگی میں کوئی بھی معاملہ اپنی زندگی کا قبول کرنا مشکل نہیں ہوگا۔ خوب سے خوب تر کی تلاش نے آج انسانیت کو دکھی کر دیا، تکلیف میں ڈال دیا، پریشان کر دیا۔ یہ ایسے لوگ ہیں کہ جو حقیقت میں ایسے طریقے سے دیکھتے ہیں ان چیزوں کو تو ان کو کبھی خوشی ملتی نہیں ہے۔ میں نے دیکھا کہ جو خوشی کے پیچھے بھاگتے ہیں نا، خوشی تتلی بن کے اس سے آگے بھاگتی ہے، اور آخر اب تھک ہار کے بیٹھ جائیں کہ مجھے نہیں چاہیے، اب بیٹھیں گے وہی تتلی آپ کے ہاتھ پہ آ کے بیٹھے گی۔ بہرحال پھر اگلا بھی بہت ہی خوبصورت سبق تھا ہمارا کل کی نشست کا، کہ عداوت کی آگ بھڑکنے سے پہلے ہی بجھا دیں، دشمنیاں مت پالیے۔ دیکھیے یہ زندگی بہت مختصر ہے دشمنیاں پالنے کے لیے، کبھی پھر پالیے گا، ابھی ٹائم نہیں ہے۔ آئی ڈونٹ ہیو ٹائم ٹو فائٹ یو، میرے پاس وقت نہیں ہے کہ ٹو فائٹ وتھ یو۔ میں تم سے نہیں لڑ سکتی، میں جواب نہیں دے سکتی، منہ میں زبان سب کے ہے پر میں نہیں جواب دے پا رہی، اس لیے کہ میرے پاس وقت نہیں ہے۔ خود کو کھپا دیں، کسی ایک چیز کو اپنی زندگی کا مقصد بنائیے اور اس میں خود کو کھپا دیں، بس پھر دشمنیاں نہیں دوستیاں ہوں گی، بلکہ پھر آپ تو یہ سیکھ لیں گے کہ آپ اپنے دشمنوں کو دوست کیسے بنائیں، جس سے سورہ حمیم سجدہ میں آتا ہے کانہ ولی حمیم۔ ایسا پیارا انداز رکھیے جس کو آپ کہتے ہیں کہ ون وتھ کائنڈنس، ون ون کہہ لیجئے کہ دلوں کو جیتیے، کہ پھر دشمن بھی آپ کے دوست بنیں گے۔ کہاں ہم نے دوستوں کو بھی دشمن بنا لیا۔ پھر اس کے بعد اگلی چیز جو ہم نے سیکھی اور وہ کیا تھی، عداوت کی آگ پڑھنے سے پہلے ہی بجانے کے بعد کسی کا مقام نہ گراؤ، یعنی کسی کو نیچے نہ گراؤ، جس کو آپ کہتے ہیں کسی کو نیچے لٹا کر اس پہ کھڑا ہو کر اپنا قد نہ بڑا کریے، لیگ پولنگ مت کیجیے۔ اللہ نے اگر کسی کو خوبی دی ہے تو آپ اس کا اقرار کیجیے، شکریہ کہ دو لفظ بولنے میں انسان کتنا کچھ چھوٹا ہوتا ہے۔ آپ کہتے ہیں ہماری ان سے ناراضگی ہے، ہم غصے میں، کوئی بات نہیں، دو لفظ بول دیں اس کے بعد نہ بولیں۔ دیکھیں صرف اپنی اوقات کو جان لینا تو ہمیں یہ ساری باتیں بہت آسانی سے سمجھ آ جائیں گی. پھر اسی طرح جیسی کرنی ویسی بھرنی, اور دوسروں کی محنتوں پر پانی نہ پھیریں. کسی نے زندگی میں کبھی آپ کو تھوڑی سی بھی خیر دی ہو نا, تو آپ اس کو ضرور خیر دیں, اس کو ضرور مینشن کریں, اس کا ضرور شکریہ ادا کریں. اللہ کے نبی نے فرمایا کہ جو لوگوں کا شکر ادا نہیں کرتا وہ اللہ کبھی نہیں کرے گا. پھر اسی طرح جسے کر نہ سکتے ہو اسے چھوڑ دیجئے. یہ تو بڑا ہی خوبصورت سبق تھا. ہم زندگی میں کئی دفعہ وہ کام کرنے کی کوششوں میں ہوتے ہیں جو ہم کر نہیں سکتے. کوا مور بننا چاہے کبھی مور نہیں بنے گا, بلکہ کوے کی خوبیاں بھی اس کے اندر سے نکل جائیں گی. تو یہ تھے پچھلی نشست کے سبق. اب چلتے ہیں آج اس سیشن کے اندر. صرف دو یا تین ٹاپک ہیں ہمارے پاس باقی, اس کے بعد تو بس ہم نے اچھی اچھی باتیں ہی سیکھنی ہے, ایک ایسے انداز میں کہ جس کو آپ اقوال زرین کہہ لیجئے, کچھ اور کہہ لیجئے, لیکن خوش رہنے کے قاعدے ہوں گے ہمارے پاس. تو آج کا اگلا ٹاپک کیا ہے؟ زندگی کا نظام تتر بتر نہ ہو. تتر بتر تو سمجھتے ہیں مشکل اردو ہے, اور وہ کیا کہ ڈسٹرب نہ ہو. آپ دیکھیے بہت سارے لوگ زندگی میں ڈسٹرب رہتے ہیں. یہ کہتے ہیں کہ میں نے ایک دن 12 تفسیریں جمع کیں, طبری, ابن کثیر, بغوی, زمخشری, قرطبی, فی ظلال, اس طرح الشنقیطی, روزی, فتح تقدیر, الحازن, ابو سعود اور تفسیر قاسمی. پھر ارادہ کیا کہ روزانہ ایک آیت کی تفسیر تمام تفسیروں میں دیکھوں گا, اس طرح دوسری, تیسری, چوتھی آیت کی. ایسا کر کے میں نے ذہن کو ٹٹولا تو اس میں کچھ نہ تھا بلکہ سوالات کی جگہ ملال اور اکتاہٹ تھی. معلوم ہوا کہ مطالعے کا یہ طریقہ مناسب نہ تھا, اس میں کوئی ضبط اور ترتیب نہ تھی بلکہ جلد بازی اور سر سری گزرنا تھا. لہذا اگر صحیح اور اطمینان سے فائدہ اٹھانا چاہیں, بہت ہی خوبصورت بات ہے جو اسٹوڈنٹس ہیں ان کے لیے تو بہت ہی پیاری بات ہے. اور وہ کیا ہے؟ کثرت مصادر اور مراجع سے ذہن کو منتشر نہ کیجیے. آپ دیکھیے کہ یہ طریقہ بظاہر بڑا ٹیمپٹنگ لگتا ہے, اور میں تو سوچتی ہوں کہ اس طریقے میں لوگ اپنے استادوں کا امتحان ہی لے رہے ہوتے ہیں کہ بھلا ہمارے استاد نے ٹھیک پڑھایا کہ نہیں پڑھایا. بلکہ کیا ہے, ذہن منتشر ہو جاتا ہے. کریں کیا, ابھی اس کو پڑھتے ہیں پھر اس پہ تھوڑا سا ڈسکشن بھی کریں گے. ایک نقشہ بنائیے, اسی کے مطابق مستقل پڑھیے, اگرچہ تھوڑا ہی ہو, کیونکہ قلیل کام میں بھی مداومت یعنی ہمیش کی بہت نفع دیتی ہے. نبی کریم صلی اللہ علیہ وسلم بھی اسی کام کو پسند کرتے تھے جو مداومت یعنی ہمیش کی, یا جس کو اردو میں دوام کہتے ہیں, اس کے ساتھ کیا جائے اگرچہ قلیل ہی کیوں نہ ہو. اور اللہ کے نبی کی یہ حدیث بھی ہے کہ پوچھا گیا تھا کہ اللہ کی نگاہ میں بہترین عمل کون سا ہے, بہترین کام کون سا اچھا ہے, تو آپ نے فرمایا تھا کہ ادومھا وان قل, تھوڑا ہی کیوں نہ ہو لیکن مستقل کیجئے. یہ جو ٹوٹی پھوٹی نیکیاں ہم کرتے ہیں نا, اور کبھی ادھر کی نیکی کبھی ادھر کی, سابقے لاحقے, اور اینڈ پہ کوئی ایک تصویر پوری نہیں بننی, آپ کچھ اور ہی بن چکے ہوں گے, تو یہ طریقہ درست نہیں. تو کیا سیکھا, ذرا دہرائیے, زندگی کا نظام تتر بتر نہ کیجئے. آپ دیکھیے کہ توحید میں اس کا سبق ہے. اللہ نے ایک رب پہ ہمیں راضی کیا, دو تین خدا ہوتے تو کیا نقصان ہوتا. آپ کہتے زیادہ سنتے, ایک بھی نہ سنتا. ایک جملہ لکھ لیجئے, اس کائنات کی بنیاد وحدت پہ ہے. اللہ تعالیٰ خود فرماتے ہیں 70ویں پارے میں آتا ہے کہ اگر دو خدا ہوتے تو زمین و آسمان بگڑ جاتے, لفسدتا, فساد برپا ہو جاتا اس میں. کیسے فساد برپا ہو جاتا؟ کہ ایک کہتا بارش ہوگی دوسرا کہتا نہیں ہوگی, ایک بھی سورج کو بلاتا دوسرا سورج کو بلاتا, اب سورج بیچارہ کدھر جائے, اور ایک بارش برساتا اور ایک دھوپ برساتا, سارا کچھ چوپٹ ہو جاتا. چلیے ایک اور مثال لیجئے, ہماری اپنی پرسنل زندگی میں شوہر کتنے ہیں؟ ایک ہی ہے ایک وقت میں. وہ عورت جو واقعی ایک مشرقی ذہن کے ساتھ اسلام کو لے کر چلی, اس کو ایک ہی کافی ہے. جیسا جو مل گیا, اللہ نے دیا, ماں باپ نے چوز کیا, اس کو مل گیا. پہلے بڑی کوشش تھی بہترین ملے, جب ملا تب بھی تھا کہ گلفام شہزادہ ہی ملا, لیکن گھر جا کر کچھ دن کے بعد پتا چلا کہ اس گلفام شہزادے کی ایک ماں بھی ہے, और है भी अकलौता बेटा जो हर वक्त उसके साथ लगी रहती है, और 6-7 बहनें भी हैं। मैं सिर्फ एक मिसाल देने के लिए बता रही हूँ, इसे मेरे पर्सनल वादे या दबाते ना समझिएगा, लेकिन अमूमन होता यही है कि मंगनी तक तो सब बड़े खुश होते हैं। उस दिन तो दोनों फरीकैन कहते हैं, वो कहते हैं परी मिल गई, वो कहते हैं शहजादा मिल गया, और लड़के वालों के भी पांव जमीन पे नहीं टिकते तो लड़की वालों के भी जमीन पे नहीं टिकते। ठीक है, बहुत अच्छी बात है अगर ये हमेशा रहती, लेकिन अमूमन हम देखते हैं सिर्फ बच्ची एक फेरा लगा कर आती है, और उसके बाद फिर शादी के मौके पे ये नहीं दिया वो नहीं दिया, सास ने लाड नहीं देखे, जोड़ा कैसा लाई, सेवर नहीं दिया मेरी बेटी को, और वो बेटी भी घर आके फिर रोती है, अम्मा आपने मुझे किधर भेज दिया, मामा आपने क्या कर दिया, वो तो बिल्कुल मेरे मुताबिक ही नहीं, मुझे तो वो घर अच्छा ही नहीं लग रहा। आप बस वो शुरू हो गया, और फिर आखिर में अगर सारे समझौतों के बाद पूरी कोशिश कर करा के भी अगर निभा भी लिया ना, तो वो जज्बे जो मंगनी होने के वक्त है वो कभी नहीं आते वापस, इल्ला माशाल्लाह। बहुत कम लोग होंगे कि जो मंगनी या शादी के वक्त कम खुश और बाद में ज्यादा खुश हों। इकरार करते हैं इस बात का, सच है ना? बस लेकिन वहीं रहते हैं ना, आज कोई मर्द गुलफाम शहजादा और ना कोई औरत हम जैसी कोई परी है, कोई क्वीन नहीं है, हम क्रिस्टल की डॉल्स नहीं हैं, और घर डॉल से नहीं चलते, और गुलफाम शहजादे आ जाएंगे तो वो तो घोड़े से नहीं उतरेंगे, ग्रोसरी कौन लाएगा, काम करने कौन जाएगा बेचारा, और आपके गटर कौन खोलेगा, गुलफाम शहजादे ने तो घर में एक पत्ता नहीं तोड़ना। बात समझ गए होंगे, लेकिन एक ही के साथ रहते हैं हम सब। बस आगे लिखिए, जब एक शौहर ही काफी है और एक रब ही काफी है। हो सकता है सवाल उभरे कुछ लोगों में जो कि जरा सा ज्यादा सोचते, वो कहते हैं फिर मर्द को क्यों दी 3-4 शादियों की इजाजत, कितनों ने की हुई है आपके इर्द गिर्द, बता सकते हैं? आपके अब्बा की 2 थी, आपके दादा की कितनी थी, मामू चचा, हमारे एक देसी कल्चर में तो कोई एक दो ही बेचारा करके निशाना बन जाता है, सारे कानों का हाथ लगाते हैं उसको देख करके, बस तुम फंस गए हम नहीं फंसेंगे। आज एक बीवी नहीं खुश होती, 2 को 3 को 4 को कौन करे, आज एक के खर्चे नहीं पूरे होते बाकियों के कौन करेगा। तो याद रखिए वो एक रुखसत थी, एक माहौल है, एक आइडियल सोसाइटी। आज भी अगर इस्लाम उसी तरह नाफिज करें आप जैसे अल्लाह के नबी के दौर में था, 4 शादियां रखिए कोई बुरी बात नहीं, औरतों को भी कुछ नहीं होगा, वो भी मुतमईन होंगी, चलो एक ही दिन हांडी पकानी पड़ी 4 दिन के बाद या 3 दिन के बाद। निजाम तो हमारा सारा कुछ और है, इधर अंग्रेज उधर कुछ, कभी कुछ कहीं कुछ, तो यहाँ तो एक भी खुश रह गई तो मर्द बेचारा बच गया तो बड़ी बात है, एक सही गवाही मिल गई कि अल्लाह इसको बख्श दे ये अच्छा शौहर था तो बड़ी बात है। अदरवाइज देखिए तौहीद तौहीद और तौहीद, जहां नसीब था वहां चले गए, जिसको रब बनाया उस पर राजी है सबसे। तो जिंदगी का निजाम किन 4 चीजों को सामने रखकर कायम कीजिए। पहली बात है जब्त और तरतीब हो, ऑर्डर। आप स्कूल में जाते हैं तो आप पहले बच्चे को पहली क्लास में डालते हैं, फिर दूसरी में, फिर तीसरी में, फिर चौथी में। आप अपने बच्चे को किसी स्कूल में ले गए, उन्होंने कहा जगह ही नहीं है, वेटिंग लिस्ट है, वहां लगा दें। आप कहते कोई बात नहीं ना, पहली क्लास में नहीं डालते, दूसरी में तो जगह, वहां डाल दो। क्या आपका बच्चा पहली किए बगैर दूसरी कर लेगा, और दूसरी में जगह ना मिली तो तीसरी कर लेगा? तरतीब नंबर 1 लिखिए। ये आज 4 नुक्ते आप समझ गए ना, तो आपको आज के बाद मैंने करना क्या है इसका एक लाहे अमल मिल जाएगा। और वो क्या कि सबसे पहले जब्त। जब्त क्या होता है? पहले अपने जहन में महफूज कीजिए, आपके अपने जहन में पहले एक चीज क्लियर हो, फिर उसको तरतीब दीजिए। मैंने जब भी कोई लेक्चर तैयार करना होता है, ये मेरी भी आदत है अल्हम्दुलिल्लाह, या पैकिंग करनी हो तब भी मेरी यही आदत है, मैंने खाना पकाना हो मेरी यही आदत है, बस अच्छी है कि बुरी मुझे नहीं पता, पहले सब चीजें खोल के रखती हूँ सामने, इधर से उधर से, और इसी तरह जो कहीं लेके जाना है सारा सामान खोल के पहले अच्छे सलीके से डाइनिंग टेबल पे रखूंगी, फिर बैग्स खोलती हूँ, किस बैग में क्या जाएगा, क्या पहले खुलनी है क्या बाद में खुलनी है, कौन सी किस स्टेशन पे है, कौन से गिफ्ट हैं क्या नहीं, और फिर चारों चीजें खोल के रख रख के तरतीब से जमा दिया अल्हम्दुलिल्लाह। तो उससे फायदा क्या होता है कि आपको बार बार काम नहीं करना पड़ता। लेक्चर में भी यही होता है, पहले सारा रीडिंग मटेरियल जमा करती हूँ, आखिरी दिन तक जहन में तरतीब चलती है। ये साथियों से पूछ लीजिए, वो गवाह हैं इस बात के, अल्लाह दिल में बनाता है बात, अल्लाह की तरफ से इल्हाम होती हैं ये बातें। आखिरी वक्त में ही आपकी स्लाइड चेंज होती हैं कभी कभी, मैं सुस्ती की बात नहीं कर रही, मैं अल्लाह की तरफ से जो आइडियाज़ और ख्यालात आते हैं उसकी बात कर रही हूँ। आज सुबह भी हमने क़यामत का बयान किया साथियों ने, और मशवरे से ही काम होता है, पहले भी मैंने ही कहा होता है। पूरी स्लाइड्स रेडी थी, मैंने सुबह फजर के करीब जब उसको खोला तो मैंने देखा कि आज तो हमने पूरा अपने सबक में क़यामत का मंजर पढ़ना है, बड़े बड़े हादसात क्या होंगे और इधर से उधर। मैंने सोचा कि ये तो पूरा टॉपिक ही क़यामत से मुतल्लिक है ना, यानी बड़ी सख्त डोज है। तो जो शुरू में इंट्रो में हम चला रहे हैं सेशंस के, चलो कुछ तस्कीर का अंदाज हो और कुछ तदरीस का अंदाज हो, तो असल में डाला हुआ आज हमने हौज़े कौसर का ही था कि हौज़े कौसर पे क्या कुछ होने वाला है, वो भी उसी से मुतल्लिक हुआ ना। तो मैंने कहा नहीं, ये स्टूडेंट्स की तरतीब बदल जाएगी ज़हनी तौर पर। आज एक टॉपिक जो तैयार रखा हुआ था कि हकूकुल इबाद अच्छे के हकूकुल्ला, किस में पहले जाना है, यानी इसमें सिर्फ बातें ही थी, इसमें क़यामत का तस्करा कम था। मैंने कहा कि ये डाल दीजिए। क्यों ये डाल दीजिए? कि इधर ज़रा एक नोट मिल जाएगा अपने मामलात को, अपनी इसलाह को देखने का, इसमें क़यामत की कोई ज़्यादा बात नहीं होगी, इसमें तस्किया है, और अगला हिस्सा जब साथी पढ़ेंगे तो उसके अंदर अल्हम्दुलिल्लाह क़यामत का मुंह बोलता मंजर दिखेगा। अब ये बात उस्ताद को बताती है, और ये तरतीब, ये ऐसी जैसे दवाइयाँ तो सबको पता है, हमारे देसी कल्चर में तो सबको पता है एस्प्रिन डिस्प्रिन कितनी खाते हैं, कब खाते हैं, आधे बीमार जो है वो डॉक्टर बन चुके हैं हमारे, लेकिन डॉक्टर के पास क्यों जाते हैं, इतनी इधर लाइन में लगे रहते हैं। वो आपको बताएगा दवाई कब कितनी खानी है। डॉक्टर सिर्फ ये नहीं बताता क्या खाना है दवाई के तौर पे, वो कहता है ये नहीं खाना, इतनी दफा नहीं खाना। तो जब्त और तरतीब को आप समझ चुके अल्हम्दुलिल्लाह। आगे देखिए मनसूबाबंदी। मनसूबाबंदी इज योर प्लानिंग, प्लान आउट कीजिए जिंदगी को। और देखिए डिप्रेशन ए टू जी है, तो मेरी ख्वाहिश है कि हर तबका फिक्र को मैं कोई ना कोई फायदा दे के उठूँ। आप खाना बनाती हैं, आप किचन चलाती हैं, आप अपने घर को रखती, जिन खवातीन का घर ऑर्गेनाइज्ड नहीं है लिख लीजिए, वो एक ना एक दिन जरूर डिप्रेशन का शिकार होंगे। चीज ढूंढी तो मिली कोई ना, या इतनी चीजें हैं कि समझ ही नहीं आ रही कौन सी किधर है। कपड़े अल्लाह रहम करे थक्का दे के अलमारी का दरवाजा तो बंद करें हम, और फिर कहे मियाँ साहब से बड़ी मासूम भोली सूरत बनाकर क्या पहनूं, आज शाम फंक्शन पे जाना है, कुछ है ही नहीं। वो कहते हैं नहीं, तुम्हें समझ नहीं है। वो किसी ने कहा ना कि मैं तो उसको दिल दे बैठी, जरूरत उसको दिमाग की थी। बात समझिएगा, कभी कभी इतनी मत मारी जाती है इतने कपड़ों के बीच में हमारी, ये नहीं पता लगता कि समझ नहीं आता इनमें से कौन सा पहनूं, तो फिर हम कहते हैं कुछ है ही नहीं, कोई एक नया ही ले ले ताकि मुझे चूस ना करना पड़े। तो मनसूबाबंदी कीजिए, किस चीज की जरूरत है, कब जरूरत है, कितनी जरूरत है। ग्रोसरी हर वक्त अब निकले में घर में से बाहर, जी ग्रोसरी ले आए, क्या हुआ, वो दूध खत्म हो गया भाई, अचानक खत्म हो गया, वो ब्रेड लेने जा रहे हैं भाई क्यों, जब दूध लेने गए थे तो तब ब्रेड नहीं देखी, ये अंडे किधर गए, और सारी हांडी पकने के लिए इंतजार पे पड़ा हुआ है, काम सारा किचन फैला हुआ है, वो क्या जी टमाटर ही नहीं थे। तो आप एक दफा फ्रिज खोले, आप पहले देखें, पेंट्री खोल लीजिए, आज मेरी इस बात के बाद छुट्टियों में करिएगा, ईद से पहले कर लें एक दिन, क्योंकि आपने फिर माशाल्लाह बहुत गोश्त पकाना और खाना। पूरे किचन की अलमारियों को खोलिए, शेल्फ पे रखिए सारे मसाले, सारी मिर्चें, सारे नमक, सारी दालें, और उसको ऑर्गेनाइज्डली रखिए। आपकी अलमारी से कभी कोई चीज छुपी नहीं होनी चाहिए, बड़ी चीजें पीछे रखें, छोटी सामने रखिए, करीब रखें। तो प्लान कीजिए, कपड़े सारे खोलिए, कितने को जरूरत है आपको गर्मियों में उतने रखिए, इसको इतने साल से लटकाए, इस साल बस ये चार धो धो के पहन के दिल पूरा कर लेना, ये दे के फिर अगले खोलूंगी। हर वक्त ही घर एक धोबी घाट बना हो, ये भी को घर है, बस समझ गए। तो जब्त और तरतीब के बाद फिर मनसूबाबंदी, पहले से प्लान आउट कीजिए, कहाँ जाना है, कहाँ नहीं जाना, कब किसी की दावत करनी, कब खुद जाना। जिंदगी के हर फील्ड में, आप डॉक्टर हैं अगर तो आप अपनी मेडिकल लाइन को पहले प्लान आउट कीजिए, आज इस दर्जे की डॉक्टर हूँ, कल बड़ी बनना है, परसों फिर मैंने इंशाल्लाह स्पेशलाइज करना है, आपको प्लान आउट करना पड़ेगा। आप बिजनेस करते हैं, अपने बिजनेस को प्लान कीजिए, आज क्या है, कल किधर पहुंचना है, और 5 साल में कहाँ पहुंचना है, प्लान आउट कीजिए। फिर तीसरी चीज देखिए तहम्मुल और तवाज़ुन, जो बहुत ही मफकूद है आज शख्सियात में से, हमल नहीं है, तहमुल नहीं, क्योंकि इल्म हजम नहीं हुआ। इल्म हजम होता है ना तो वो हिल्म में बदलता है, जैसे हलीम दालों को गलाकर बनाते हैं। हमारे पास इल्म बहुत है आज, آج ایک سے ایک بڑا علم والا موجود ہے الحمدللہ. بڑی بڑی فقہی باتیں کرنے والے بھی بہت ہیں اور صرف و نحو کی گتھیاں سلجھانے والے بھی بہت ہیں, لیکن بعض دفعہ تحمل نہیں, حمل نہیں ہے ہمارے اندر, وہ چیز نہیں ہے کہ جو دوسروں تک اس علم کو پہنچانے میں مددگار ہو. تحمل آپ کو خوبصورت بناتا ہے. آپ اپنے بچوں کی کیا تربیت کریں گی؟ آپ تو خود ایک منٹ میں آگ پانی ہو جاتی ہیں. بچہ کم شور کرتا ہے, آپ زیادہ چیختی ہیں. نہیں, پھر توازن, بیلنسڈ, ملنے ملانے میں, کھانے میں, پینے میں, لینے میں, دینے میں, سونے میں, جاگنے میں, توازن رکھیے, بیلنس. اور اللہ نے تو سورہ رحمان میں کیا کہہ دیا, اللہ نے تو اس کائنات کے اندر جو حقیقت رکھی ہے نا, وہ بیلنس ہے, عدل ہے. اور پھر چوتھی چیز, آپ کی زندگی کے نظام کو خوبصورت کرنے والی, مسلسل اور احسن, کنٹینیوس, چیونٹی کی طرح مستقل آپ کام کرنے کے لیے صرف ایک جوں کو موقع دے دیں, آپ کے سر میں صرف ایک جوں چلی جائے, دیکھیے مستقل کام کر کے پورا گھر بنا دے گی آپ کے سر میں جوؤں کا. کنٹینیوس, وہ کہتے ہیں نا سلو اینڈ اسٹڈی ونس دا ریس, نہیں, فاسٹ اینڈ اسٹڈی ونس دا ریس. ٹھیک ہے, چونٹی بڑی سلو ہے, جوں بڑی سلو ہے, لیکن مسلسل چلتی ہے نا, اپنا کام کرتی ہے. اور پھر احسن درجے پہ کیجئے. یہ کیا چل چلاؤ کا کام, ادھر بھی برے ادھر بھی برے. دیکھیے, جو دو شوہر نہ ہونے کی بہت بڑی وجہ ہے کہ عورت دونوں طرف سے بری بنتی, کبھی ادھر جھوٹ بولتی, کبھی ادھر جھوٹ بولتی, یا وہ ناراض ہوتا یا یہ ناراض ہوتا, ایک ناراض تو دوسرا خوش ہوتا, ایسی عورت تو ڈپریشن میں جاتی نا. ہم کئی دفعہ ایسا ہی کام کر رہے ہوتے ہیں کہ ہم زیادہ کرنے کے شوق میں ہم ایک سے زیادہ کام کرنے لگ جاتے ہیں, کسی ایک کا حق ادا نہیں ہوتا, بلیو می حق ادا نہیں ہوتا, بلکہ دل اور سخت ہو جاتا ہے. پہلی دفعہ تو آپ کو اچھا کام کریں تو آپ رو رو کے سنیں گے قرآن کو اور حدیث کو, اور علم کی محفلوں میں آنکھیں گیلی رہتی ہیں. اور جب بار بار کسی کام کو اور اس طرح کے سانپ کو لاکھوں کے ساتھ کرتے ہیں نا, تو پھر آپ کا دل ہی سخت ہو جاتا ہے, صرف پھر آپ ڈگریوں کا ڈھیر رہ جاتے ہیں. اور آپ کو یہ بات ان کی کتنی فائدہ دے رہی ہے کہ انہوں نے دیکھی کہ کیا کیا, بلکہ اگر میں آپ کو توجہ دلا دوں, کہتے کہ میں نے ایک آیت کئی مختلف تفسیروں میں سے کھول کے پڑھنی چاہیے. آپ سوچیں, واہ یہ بندہ تو اسکالر بن جائے گا, یہ تو مفتی بن جائے گا, کہ اس کو تو ہر تفسیر مل گئی, لیکن چوچو کا مربع بنے گا, کچھ ربط نہیں ہوگا. اسی طرح بعض لوگ کیا کہتے ہیں, میں نے یہ بھی سننا ہے, میں نے یہ بھی پڑھنا ہے. اور اکثر لوگ مجھے کہتے ہیں, ابھی تو الحمدللہ جو اسٹوڈینٹس کے بیچ میں رہتی ہوں, جب زیادہ درس و تدریس اور ٹرپس چل رہے تھے, جو ملتا ہے آپ سنائیں سسٹر آپ کیا کرتی ہیں. نہیں, میں خود ہی پڑھ رہی ہوں. میں نے کہا اچھا, خود ہی گھر سے پڑھتی ہیں, آن لائن کلاسز ہیں؟ نہیں نہیں, وہ میں تفسیریں کھول لیتی ہوں, پھر میں اس کو بیٹھ کے پڑھتی ہوں, پھر مجھے بڑا مزہ آتا. اچھا جی, ایک طریقہ میں نے یہ لوگوں سے سیکھا. کچھ اور سسٹرز ملی, کیا سنائی جی, آپ کیا کرتے ہیں, آئیے یہ کلاس لیں. نہیں, ہم لوگ تو بڑے سال سے کلاس کر رہے. ہاں, کرتے مہینے میں ایک ہی دن ہے بس. اچھا جی, وہ کیا ہوتی ہے؟ ہم سب آتے ہیں اور ساتھ بڑی بڑی ڈشیں اٹھا کے لاتے ہیں, ون ڈش پوٹ لک. پہلے تو اس کے بنانے میں لیٹ آتے ہیں. اچھا, اس کے بعد کیا کرتے ہیں؟ پھر وہ کہتے ہیں کہ ہم کوئی ایک آیت, کوئی ایک ٹاپک چوز کرتے ہیں, پھر ہم ساری باری باری اس کے اوپر اظہار خیال فرماتی ہیں. میں نے کہا اینڈ پہ کیا ہوتا ہے؟ میں بتاؤں؟ جی بتائیے. میں نے کہا تلخ کلامی نہیں ہو جاتی, اختلاف رائے نہیں شروع ہو جاتا, کیلو کال نہیں ہوتی. کہتی جی جی, آپ کو کس نے بتایا, آپ میں استاد کون ہے, سب ایک جیسے, تو کون کس پہ. وہ تو پھر بات اتنی, وہ کہتی ہاں بات ویسے ہماری بڑی دور نکل جاتی ہے, شروع ہم ادھر سے مشرق سے کرتے ہیں تو بات مغرب میں, یہ سارے طریقے غلط ہیں. ایک کو چوز کیجئے, جیسے آپ کے ماں باپ نے ایک چوز کر دیا آپ کو, آپ اسی کی خیر اور اسی کا شر اور اسی رستے پہ چلتے جائیے. ایک چیز کر لی, اب دوسری کیجئے, اب تیسری کیجئے. اور دیکھیے, کسی بھی جگہ ایک نہیں ہوتا, پورا ایک سسٹم ہوتا ہے. آپ اپنے بچوں سے سمجھ لیجئے, کبھی آپ نے سنا کہ یہ میرا بچہ ساری زندگی ڈسٹرب رہا, وجہ کہ ہمیں جگہیں بڑی بدلنی پڑی, ہم ایک ملک میں تھے, ایک شہر میں تھے, ادھر گئے, پھر دوسرے گئے, ادھر گئے, پھر سکول بدلا. بچوں کی پرسنالٹی کل ہوتی ہے. میں ایک ایسے بچے کو جانتی ہوں جو نیم پاگل ہے, اور وہ اپنی ماں کو دیکھ کے کہتا ہے, برے انداز میں کہتا ہے, میں تو ویسے نہیں کہہ سکتی, تم نے مجھے قربانی کا بکرا بنایا, آپ نے مجھے مختلف قسم کی ٹرائل اینڈ ایرر میں ڈال دیا. وہ اب کوئی کام ہی نہیں کرتا,
बेकार, वो कहते हैं आपने मेरा मुस्तकबिल खराब कर दिया, कभी इधर बिठा दिया कभी इधर। आप अपने बच्चों में किसी को पहले हाफिज बनाना चाहते हैं, एक दो पारे तक खूब कोशिश करते हैं, फिर वो नहीं कर पाता, फिर आप कहते हैं कि इसको स्कूल में डाल देते हैं। स्कूल से निकाला तो आपको कोई एक ऐसी जगह दिखाई जाती है कि जहाँ हेस भी और स्कूलिंग कटी, आप उठाकर उसको उस तीसरे स्कूल में डालते हैं, फिर देखिए क्या होता है, सबको पता है। तो मुझे उम्मीद है कि बात समझ आ गई है, और बात समझ ना आए तो अल्लाह से दुआ करें कि अल्लाह मुझे बात समझ आ जाए। मैंने ऐसे लोगों को हमेशा परेशान देखा है, डिस्ट्रैक्टेड देखा है, जो कर रहे थे वो भी नहीं करेंगे, और अगले चंद दिनों महीनों सालों में वो कुछ भी नहीं कर रहे होते, वो किसी के मेयार पे नहीं पूरे उतरेंगे। आप इस वक्त मेरे साथ बैठे सुन भी रहे हैं, और साथ आप फोन भी अटेंड कर रहे हैं, और आप साथ बैठकर बीच में कुछ और भी काम कर रहे हैं, आप कहेंगे वो मेरी तवज्जो भटक गई थी। तो जो कीजिए आसन दर्जे पे कीजिए, फिर आपका नसीब जो अल्लाह ने आपके नसीब में रखा आपको मिल जाएगा। जो छोड़िए पूरे का पूरा छोड़िए, या तो फिर एक को पूरा छोड़कर दूसरे पे चले जाए, फिर शायद आप कभी अगले 10 साल में कहीं पहुंच जाएंगे इंशाल्लाह। तो बहरहाल ये बड़ा अहम नुक्ता था जो इस टॉपिक के एंड पे आ गया।